नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाई यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रम मुख्य रूपले हिजो संघीय संसदमा अर्थमन्त्री डाक्टर सोडिमी वाग्लेद्वारा प्रस्तुत बजेटका विषयमा केन्द्रित गरेका छौँ। आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोडको बजेट संघीय संसदमा पेश। चालुतर्फ 12 खर्ब 70 अर्ब र पुँजीगत तर्फ 4 खर्ब 31 अर्ब विनियोजन। आर्थिक वृद्धि दर 7% पुर्याउने बजेटको लक्ष्य। कर्मचारीको तलबमा 21% वृद्धि। आयकरको सीमा व्यक्तिगत तर्फ 10 लाख पुर्याइयो र निजी क्षेत्र एवं अर्थविदहरूद्वारा बजेट जन अपेक्षा अनुरूप रहेको भन्दै स्वागत। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको वार्षिक आय व्ययको अनुमानित बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा हिजो बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले कुल विनियोजन मध्ये चालुतर्फ 12 खर्ब 70 अर्ब, पुँजीगत तर्फ 4 खर्ब 31 अर्ब र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब विनियोजन गरिएको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6% सीमित रहने विश्वास लिएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले
आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालु तर्फ रु 1270 अर्ब 58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्था तर्फ रु 422 अर्ब 64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ। मुलुक अहिले बृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय सञ्चिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसाङ्ख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकै साथ उकास्नु छ।
अर्थमन्त्री डाक्टर वाग्लेले नवीन घोषणा र कार्यक्रम सहित ल्याइएको आगामी आर्थिक वर्षको बजेटलाई नागरिकसँग गरिएको करारको कार्य प्रारम्भ भन्नुभएको छ। उहाँले आर्थिक वर्ष 2083-84 उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करको दरमा बृहत पुनरावलोकन गरिएको बताउनुभयो।
भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छुट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौँ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौँ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौँ। कानुनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छुट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्च स्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जङ्गी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौँ। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौँ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौँ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छुट हटाएको छु। गाविएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ।
अर्थमन्त्री डाक्टर वाग्लेले अर्थतन्त्रको स्वरूप फेर्ने र पत्यारिलो नीतिगत प्रबन्धको घोषणा गरिएको बताउनु भएको छ। संस्थागत सुधारका लागि आवश्यक लागत न्यूनीकरण र दक्षता अभिवृद्धिका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले उल्लेख गर्नुभयो।
नव उद्यमलाई पहिचान, सिप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौँ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पुँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौँ। विज्ञान प्रविधि अनुसन्धान र नव प्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउनेछौँ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौँ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौँ। नागरिक एपमा दर्जनौ सरकारी सेवाहरू आबद्ध हुनेछ। नेपाललाई एआई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौँ। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौँ। हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरण जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआई को क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु।
बजेटमा एक नागरिक एक डिजिटल प्रोफाइल, दलित केन्द्रित लगानी बढाउने, दलित बाल बालिकाका लागि बाल पोषण भत्ता दोब्बर बनाउने, विभेद अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने भनिएको छ। जेएनजी आन्दोलनका घाइतेको निःशुल्क उपचार, आवश्यकता अनुसार मासिक भत्ता र उद्यमशीलता कार्यक्रम बजेटमा समावेश भएको छ। रासायनिक मल खरिदका रकम वृद्धि गरी आपूर्ति व्यवस्थापन सहज गर्ने र मध्य मधेसमा चतुर्भुज विकास कार्यक्रम, भूमिहीन सुकुम्बासीको व्यवस्थापन आगामी आर्थिक वर्षभित्रै गरिने कार्यक्रम बजेटमा समावेश गरिएको छ। यसै गरी आगामी आर्थिक वर्षको बजेटको निजी क्षेत्र र अर्थविदहरूले स्वागत गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रले दिएका सुझाव समेटिएको र बजेट कार्यान्वयन योग्य रहेको बताउनुभयो। अहिले सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि समेत वातावरण सहज रहेकाले निजी क्षेत्र उत्साहित रहेको अध्यक्ष अग्रवालले बताउनुभयो।
निजी क्षेत्र उत्साहित भएछ, हेर्नुहोस् हगि, अब आर्थिक ऐन हामीले हेर्नै पर्ने हुन्छ हगि, तर बजेट भाषामा निजी क्षेत्रले जुन जुन सुझावहरू दिएका थिए नि ती धेरै सुझावहरूलाई उहाँले इन्कर्पोरेट गर्नुभएछ हगि तपाईँको। त्यसपछि नीतिहरू धेरै राम्रा छन् यसपल्ट आएका हरेक क्षेत्रमा, जस्तो भनौँ न अब विद्युत व्यापारको हकमा तपाईँको विद्युत व्यापारमा नै निजी क्षेत्रको लागि खोलिदिने, अनि राजस्वमा पनि व्यापक परिमार्जन गरिएको छ सुझाव अनुसार, जस्तो 360 अन्तशुल्क वस्तुहरूमा अन्तशुल्क खारेज गरिनु हगि तपाईँको, आयकरका दरहरू घटाउनु, त्यसपछि के छ भन्सारका दरहरूमा पनि व्यापक कटौती गरिएको छ। यी सबले गर्दाखेरि के छ भने आर्थिक गतिविधि विस्तार हुने खालको बजेट छ। फेरि अर्को कुरा के छ, जति पनि नीतिगत कुराहरू आएका छन् नि ती नीतिगतहरूको कार्यान्वयन गर्न पनि सहज हुने रहेछ यसमा तपाईँको। कसरी भने अब दुई तिहाई बहुमतको सरकार छ, उहाँहरूले चाहे अनुसारको ऐन कानुनहरू ल्याउनु सहजताले ल्याउन सक्नुहुन्छ। विगतमा हाम्रो नयाँ संविधान जारी भएपछि 10 वर्षसम्म यो हाम्रो राजनीतिक स्थायित्व नै हुन सकेको थिएन, यसपल्टको परिस्थिति फरक छ तपाईँको। र 7% आर्थिक वृद्धि दरको लागि समग्र अर्थतन्त्रका सेक्टरहरूमा नीतिगत सुधारको आवश्यकता छ, जुन उहाँले बजेट भाषणमा पनि बोल्नुभएको छ। यसर्थ के छ, यी सब कुराहरूले गर्दाखेरि निजी क्षेत्रले यसलाई उत्साहित रूपमा नै पाएको छ। चुनौतीपूर्ण त्यति धेरै देखिँदैन हगि, किनभने दुई तिहाई बहुमतको सरकार भयो नि त, उहाँहरूले प्रशासनिक संरचना पनि एकदम पुनर्संरचना गर्नुभएको छ, सुशासन कायम राख्न लागि राख्नु भएको छ विगतमा। यी सब कुराहरूले गर्दाखेरि कार्यान्वयन पक्ष नि तपाईँ त्यति चुनौतीपूर्ण देख्दैन, हामी सहजतापूर्ण उहाँले कार्यान्वयन गर्न सक्नुहुन्छ।
राष्ट्रिय सभाका पूर्व सचिव एवं अर्थविद डाक्टर सुरेन्द्र अरियालले बजेटले जनताका धेरै अपेक्षा सम्बोधन गर्ने प्रयास गरेको बताउनुभयो। नवीनतम कार्यक्रम कार्यान्वयनका लागि स्रोत व्यवस्थापन भने चुनौतीपूर्ण रहेको अर्थविद डाक्टर अरियालले उल्लेख गर्नुभयो।
करिब करिब दुई तिहाईको जनमत प्राप्त सरकारले अब जनताका धेरै अपेक्षाहरूलाई सम्बोधन गर्ने गरी जुन एउटा नयाँ नीति तथा कार्यक्रम त्यसको आलोकमा बजेटका सिद्धान्त र प्राथमिकता ल्यायो र त्यसकै आलोकमा चाहिँ नि अहिले आज भर्खर मात्र चाहिँ बजेट प्रस्तुत भएको छ। पक्का पनि जनताका अपेक्षा अनुसार चाहिँ सरकारले आफ्ना नीति घोषणाहरू चाहिँ कार्यान्वयन गर्नको लागि चाहिँ नि केही नयाँ नवीन कार्यक्रमहरू पनि उसले घोषणा गरेको छ। त्यसमा अपेक्षितै थियो, सबैले त्यही ढङ्गले अपेक्षित पनि गरेका थिए। तर मैले हेर्दाखेरि चाहिँ के देख्छु भन्दाखेरि चाहिँ नि नवीनतम कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि सबभन्दा ठुलो समस्या मैले विगतदेखिकै पनि हो यो समस्या, अब रिसोर्स म्यानेजमेन्टको चाहिँ चाप अब अलिकति रियलिस्टिक हुन सक्दैन कि भन्ने कुरा मैले आफ्नो एउटा बुझाइ छ। बजेटको आकार पनि अलि अपेक्षाभन्दा माथि नै गयो, अब डेफिसिट फाइनेन्सिङ धेरै छ, 600 अर्बभन्दा माथिको तपाईँको घाटा बजेट, आखिर अन्तिममा गएर चाहिँ आन्तरिक ऋणलाई चाहिँ ठुलो सपोर्ट त्यसबाट चाहिँ म्यानेज गर्ने भनेको छ, अन्तिममा गएर चाहिँ त्यो समस्या देखिन्छ जस्तो लाग्छ। रिसोर्सको पार्ट चाहिँ सबैभरि समस्या हुन्छ, अब रिसोर्स म्यानेजमेन्ट चाहिँ रिसोर्स परिचालन स्रोत व्यवस्थापन राम्रोसँग हुन सकेन भने घोषणा गरिएका कार्यक्रमहरू कार्यान्वयनमा पनि यसले चुनौती दिन्छ। जुन ढङ्गले हिजो जनताका अपेक्षा र आन्दोलन जुन ढङ्गको भयो, अब युवाको चाहिँ नि भनौँ न युवा पलायन हुने कुरोलाई रोक्ने विषयदेखि लिएर शिक्षाको विषय, अब शिक्षाको चाहिँ नि एलोकेसन मोरलेस उस्तै उस्तै छ होइन, त्यो विषयदेखि लिएर तपाईँको चाहिँ नि अब आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि इन्टरनल प्रोडक्सनमा चाहिँ नि अलि धेरै फोकस गर्ने कुराहरूमा साह्रै चाहिँ नि ट्रान्सफर्मेसन हुने खालका चाहिँ कार्यक्रमहरू हुन त अब भर्खर चाहिँ बजेट प्रस्तुत भएको छ। एलोकेसन प्याटर्न जुन सरकारले भन्दै आएको थियो, अब चाहिँ नि तपाईँको एलोकेटिभ एफिसियन्सी कायम गर्छु भन्ने कुरा, यो चाहिँ अलिकति त्यति धेरै मैले देखेको छैन। मध्यम वर्गको लागि अलि राम्रै चाहिँ नि कार्यक्रमहरू ल्याएको देखिन्छ, तर अब लोअर लेभलको जुन हाम्रो 20% चाहिँ गरिबीको रेखामुनि अलि निरपेक्ष गरिबी छ, त्यसको लागि अलि फोकस बजेट भएन कि भन्ने मेरो बुझाइ हो। गरिबी निवारणका लागि अलिकति तल्लो वर्गका निम्न आय भएका चाहिँ जुन घर परिवार छन्, गरिबीको रेखामुनि बाँचेका चाहिँ जनताहरू छन्, उनीहरूको लागि माथि उकास्ने गरी चाहिँ कार्यक्रमहरू अलिक कम पुगे भयो कि भन्ने मलाई लाग्छ। हेरौँ, अब धेरै नवीन कार्यक्रमहरू पनि छन्, इम्प्लिमेन्टेसन प्लान अलिकति गभर्नेन्स सिस्टमलाई चाहिँ म सुधार गर्छु भनेको छ बजेटले, त्यो हुँदाखेरि रेभेन्यू म्यानेजमेन्टमा पनि अलिकति राम्रो सुधार गर्न सक्यो, रेभेन्यू लिकेजलाई कन्ट्रोल गर्न सक्यो, गभर्नेन्सको पाटो चाहिँ राम्रो गर्न सक्यो, इम्प्लिमेन्टेसन हाम्रा चाहिँ जति पनि क्यापिटल एक्सपेन्डिचरदेखि लिएर सबै खर्चहरूलाई योजनाबद्ध ढङ्गले समयबद्ध ढङ्गले काम गर्न सक्यो भने कार्यान्वयन होला भन्ने अपेक्षा गरौँ, तर ठुलो चुनौती चाहिँ छ भन्ने मलाई लाग्छ।
होटल एसोसिएसन हानका अध्यक्ष विनायक शाहले आर्थिक विकासको नयाँ चरणमा प्रवेश गर्ने हिसाबले बजेट आएको बताउनुभयो। बजेटले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको वाहकको रूपमा लिएको अध्यक्ष शाहले उल्लेख गर्नुभयो।
यो आर्थिक विकासको एउटा नयाँ चरणमा प्रवेश गर्ने हिसाबले बजेट आएको छ होइन, अब पहिलाको भन्दा अलिकति फरक पृथक ढङ्गमा अब शक्तिशाली सरकार पनि छ, अब त्यो हिसाबमा आएको छ। अब त्यसले चाहिँ पर्यटन क्षेत्रलाई एउटा आर्थिक समृद्धिको एउटा वाहकको रूपमा लिएको छ होइन, एउटा आधार स्तम्भको रूपमा लिएको छ। त्यो अन्तर्गत अब पर्यटन क्षेत्र चाहिँ विविध अरू क्षेत्रमा पनि अब अरू वनमा अब सामाजिक विकासमा अब विभिन्न अब आर्थिक कुटनीतिमा सबैतिर समेटिएको छ, त्यसले गर्दाखेरि पर्यटनले चाहिँ अब अगाडि आउने त्यसमा पनि अब त्यसको निजी क्षेत्रसँगको सहकार्य स्टेक होल्डरहरूसँग अब गएर आवासीय नेपालीहरूसँग र अनि सरकारी संयन्त्रमा पनि आपसी संयोजन अब विभिन्न मन्त्रालयको पनि विभिन्न कार्यक्रममा पर्यटनलाई पनि पर्यटन पनि त्यसमा समावेश छ, त्यो हिसाबमा अगाडि आएको छ। अब पर्यटन क्षेत्रको मात्रै कुरा गर्दाखेरि चाहिँ 2085 अब पर्यटन वर्ष 2027 चाहिँ अब वेलनेस इयर भनेर घोषणा जुन नीतिगत कार्यक्रमले गरेको थियो अब त्यसलाई नै त्यसको निरन्तरता छ, त्यसको लागि विभिन्न अरू कार्यक्रमहरू जस्तो लुम्बिनी जनकपुर लगायतका अरू क्षेत्रलाई पनि छोएको छ। समष्टिमा यसले पर्यटन क्षेत्रमा केही गरौँ भन्ने उत्साह जगाएको छ। अब यो सरकारको त एउटा यो अब सीमित साधन स्रोतबाट सरकारले एउटा खाका एउटा ग्राउन्ड एउटा ग्राउन्ड वर्क प्रस्तुत गरेको हो। अब यसमा अलिक राम्रो वातावरण बन्यो भने त अब राष्ट्रिय अन्तर्राष्ट्रिय जुन लगानी गर्न सक्छ नि निजी क्षेत्रले, त्यो त योभन्दा कैयौँ गुणा हामी धेरै गर्न सक्छौँ। सरकारको त एउटा आधार रूपमा यो बजेट आएको छ, यसले एउटा राम्रोसँग एउटा स्थायित्व, यसले राम्रो काम गर्ने एउटा वातावरण बनाइदियो भने त योभन्दा कैयौँ गुणा हामी धेरै लगानी गरेर धेरै नयाँ कार्यक्रमहरू पर्यटनमा आउन सक्ने सम्भावना यसले ढोका खोलिदिएको छ।
सरकारले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डा मुक्त बनाउने व्यवस्था गर्ने, जडीबुटी तथा गैर काष्ठ पैदावारको समर्थन मूल्य तोक्ने तथा कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने बजेटमा घोषणा गरेको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।